घटना विश्लेषण र विचार शुक्ल फाटा समाचार. नमस्कार, शुक्ल फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ. सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय. शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिङ एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा हामी प्रस्तुत गर्छौँ.
डडेदुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरूलाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन गोदानको आग्रह.
राजमार्गको आयोजनाको काम 9 वर्ष पुग्दा पनि पुरा हुन सकेन.
कञ्चनपुरमा विद्यार्थीको मृत्युको विषयलाई लिएर मुद्दा दर्ता.
कैलालीमा अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या.
बाढी पहिरोबाट पुगेको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त.
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु.
र नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा 2 स्थान सुधार.
अस्पताल रोड गली नम्बर 1 मे दाँत नमिल्याका बाङ्गा टिङ्गा दाँत मिलाउने दाँत टल्काउने नदुखाई बर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है ताई लैजालै ब दाँत बनाउन त घाउ खटिराको उपचार अध्या गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्या.
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्.
साथै डाक्टर महमुद खान बिडिएस बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ.
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर. सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ. सम्पर्क नम्बर 0995240005.
अब समाचार क्रम विस्तारमा. सरकारी चिकित्सक संघ नेपाल गोदानले डडेलधुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरूलाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ. डडेलधुरामा असुरक्षा भएको भन्दै संघले उनीहरूलाई काठमाडौँ हाजिर हुन भनेको हो. सुरक्षाको 100% ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म अस्पतालमा कार्यरत चिकित्सकहरूलाई आत्मसुरक्षाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौ. संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डे र महासचिव डाक्टर रविन द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ. बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोलीले सब परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन्। आक्रमणपछि अस्पतालका चिकित्सकहरूले विज्ञप्ति जारी गरी सुरक्षाको कारण देखाउँदै दोषीमाथि कारवाही नभएसम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालय डडेलधुरालाई जानकारी गराएर बुधबारबाट आकस्मिक पाएका सेवा बन्द गरेको घोषणा समेत गरेका छन्। अस्पतालको आकस्मिक पाएका सबै सेवा ठप्प भएपछि टाढा टाढाका सेवाग्राहीले अहिले शास्ति भोगिरहेका छन्। अस्पतालमा डाक्टर नहुँदा आफूहरूलाई समस्या भएको दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर 5 का लक्ष्मण बोहराले बताउनुभयो. उहाँले दार्चुलाबाट उपचारका लागि आएको बताउँदै आन्दोलनका कारण अस्पतालमा कोही पनि डाक्टर नभएको हुँदा आफूलाई झनै समस्या भएको बताउनुभयो. आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महँगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य भएका छन्।
3 वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ कैलालीमा निर्माण कार्य सुरु भएको हुलाकी राजमार्ग आयोजनाको काम 9 वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन. भारत सरकारले 1 अर्ब 26 करोड रुपियाँ आर्थिक सहयोगमा सन् 2010 निर्माण कार्य सुरु भएको हुलाकी सडक आयोजनाको 9 वर्षको भौतिक प्रगति 50% मात्र भएको छ. धनगढी भजनी सत्ती खण्डको 62 किलोमिटर मध्ये 44 किलोमिटरमा सडक कालोपत्र भएको छ. कैलालीमा जम्मा 98.2 किलोमिटर दूरी रहेको हुलाकी सडकको अब 27 किलोमिटर सडक र सडक अन्तर्गत पर्ने पुल निर्माणको काम बाँकी रहेको छ। अधिकांश ठाउँमा हुलाकी सडक बनिसकेको अवस्थामा 2 किलोमिटरमा मात्रै निर्माणको काम नहुँदा स्थानीयवासी निराश बनेका छन्। हुलाकी राजमार्ग आयोजना धनगढीले भने कैलालीमा सडक निर्माण गर्दै जाँदा बीचमा बसन्त वन क्षेत्र परेकाले अहिलेसम्म पनि रुख कटानी नभएका कारण ढिलाइ भएको बताएको छ। आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मदन मडैले सुरुवातमा धेरै ठाउँहरूमा बाटोको क्षेत्र निर्धारणमा पनि ढिलाइ भएको बताउनुभयो। उहाँले धनगढीको क्याम्पस चोकदेखि भन्सार रोडसम्मको बाटोमा सडकको क्षेत्र निर्धारणमा भएको विवादका कारण एक वर्ष जिल्ला अदालतबाट आएको स्टे अर्डरका कारण पनि ढिलो भएको बताउनुभयो। कैलालीमा बसन्ता जैविक क्षेत्रको 2 किलोमिटर बाहेक सबै क्षेत्रको साइट क्लियर भइसकेकाले काम सुरु भएपछि सम्पन्न हुन समय नलाग्ने उहाँको भनाइ छ। विक्रमसम्म 2073 सालबाट नेपाल सरकार अन्तर्गत हुलाकी राजमार्ग आयोजनाको ठेक्का सुरु भएको हो, तर आयोजना यसपटक पनि पूरा नहुने संकेत देखिएको छ। कैलालीमा सती भजनी र धनगढी 44 किलोमिटर र लम्की टिकापुर खगरौलाको 27 किलोमिटर भारतले नै कालो पत्रे गरेको थियो। अझै कैलालीमा 24 किलोमिटर कालो पत्रे हुन बाँकी नै रहेको छ। कञ्चनपुरमा 62 किलोमिटर कालो पत्रे गर्नुपर्ने भए पनि कालो पत्रे गर्न सुरु नै भएको छैन, तर सब बेस माटो भरानको काम भने तयार पारिएको आयोजनाले जनाएको छ।
विगत 5 वर्षदेखि अछाम र बाजुरा जोड्ने रिठाको पुल अधुरै रहेको छ। पुल आसपासको जग्गाको सम्पूर्ण मुआवजा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि पुल निर्माणको काम अलपत्र बनेको छ। अछाम मिल्ने गाउँपालिका कुसकोट ठाटी क्षेत्रका नागरिकहरूलाई आउत जावतमा समस्या भएपछि बाजुराको रिठा बजार बिरा स्थित बुढीगङ्गामा 75 मिटर लामो पुलको 6 वर्ष पहिले निर्माण कार्य सुरु भएको थियो। थप मुआवजा नदिएको भन्दै स्थानीयले पटक पटक काम अवरोध गर्दै आएका छन्। पुलले अछामको मेल्ले गाउँपालिका वडा नम्बर 4 ठाटी र बाजुरा बुढीगङ्गा नगरपालिका वडा नम्बर 8 जोड्नेछ। एकै टोलमा 23 जनाको जग्गा पुल निर्माण स्थलसम्म जाने सडकमा परेपछि समस्या भएको बाजुरा बुढीगङ्गा नगरपालिका वडा नम्बर 8 का वडा सदस्य सुरेन्द्र थापाले बताउनुभयो। उहाँका अनुसार सरकारी दरेट अनुसार 14 लाख दिने सहमति भएपछि स्थानीयले काममा अवरोध गरेका थिए। मुआवजा दिने आश्वासन पाए पनि सबै रकम नपाएकाले स्थानीयले काम गर्न नदिएको बताउँदै उहाँले अझै 5 लाख पाउन बाँकी रहेको बताउनु भएको छ। गत चैत्र 1 गते सर्वपक्षीय छलफलबाट बाँकी रकम यही असारमा मेलेख गाउँपालिकाले दिने सहमति भए पनि अहिलेसम्म रकम दिने विषयमा गाउँपालिकाले सुनवाई नगरेको स्थानीयको गुनासो छ। पुल निर्माणका लागि ल्याइएका सामग्री रिटा बजारमा अलपत्र अवस्थामा छन्। 3 वर्षसम्म पुलको काम ठप्प रह्यो। स्थानीयको अवरोधका बावजुद करिब 70% काम भने सम्पन्न भएको पुल निर्माणको जिम्मा पाएको स्वार कन्स्ट्रक्सनका प्रोपराइटर रवि स्वारले दावी गर्नुभयो। विक्रमसम्म 2071 सालमा तत्कालीन जिल्ला विकास समितिसँग सम्झौता भएको पुल 2 वर्षमा बनाइसक्ने गरी स्वार कन्स्ट्रक्सनले जिम्मा लिएको हो। पुलको 4 वटा पिल्लर र आसपास पर्खाल बनाउने काम सकिएको उहाँले बताउनु भएको छ। वर्षाको समय भएकाले अहिले काम रोकिएको छ। अवरोध नभए आउँदो वर्ष पुल निर्माणको काम सक्ने प्रतिबद्धता कम्पनीको छ। भ्याट बाहेक 4,78,88,452 रुपियाँ लागतमा पुल निर्माणको ठेक्का दिइएको थियो।
कैलालीको मोहना सिँचाई आयोजनाको मुहानमा नयाँ पक्की बाँध निर्माणको काम पुरा भएको छ। नयाँ बाँध निर्माण भएसँगै स्थानीय कृषकले सिँचाइको सुविधा पाउने भएका छन्। नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण पुरा भएको 32 वर्षपछि उपभोक्ताहरूले सिँचाइ सुविधा पाउने देखिएको हो। यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटक पटक भत्कने समस्या रहेका कारण सबै उपभोक्ताले सिँचाइको सुविधा पाउन सकेका थिएनन्। कैलालीको पश्चिमी क्षेत्र बद्रेखाल स्थित मछिरी नदीको मुहान भएको यो आयोजनामा आरसिसी वेयर प्रकारको नयाँ पक्की बाँध 27 करोडको लागतमा निर्माण पुरा भएको हो। नयाँ बाँध निर्माणसँगै कैलाली र कञ्चनपुरको 3,300 हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्न लागेको सिँचाइ डिभिजन कार्यालय कैलाली धनगढीका प्रमुख अमर पालले बताउनुभयो। बाँध निर्माण स्थल नजिक 450 मिटरको मूल पक्की नहर निर्माण गरिएको छ। यसै गरी कञ्चनपुरतर्फ जाने नहरमध्ये 45 मिटर नहरको भाग पक्की बनाइएको छ। एक पुल सहित पानी वितरण गर्न संरचना पनि निर्माण गरिएको छ। सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्र बडेलाले नयाँ बाँध निर्माणपछि गर्मीयामका 2 महिना बाहेक अरू सबै महिनामा सिँचाइ पुग्ने देखिएको बताउनुभयो।
ब पर्खायामा लाग्ने रोगहरूबाट बच्नका लागि अप्नाउनु पर्ने उपायहरूका विषयमा हाम्रा सहकर्मी सुरेन्द्र पालिपालीले महाकाली अञ्चल अस्पतालमा कार्यरत डाक्टर सुशान्त जोशीसँग कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
मेरो नाम डाक्टर सुशान्त जोशी, म हाल कार्यरत महाकाली अञ्चल अस्पतालमा मेडिकल अफिसरको रूपमा काम गरिरहेको छु। यहाँ 10 महिना जति भयो, त्योभन्दा अगाडि चाहिँ 1 साल अगाडि म सेती अञ्चल अस्पतालमा कार्यरत।
डाक्टर साहब, यो बर्सातको सिजनमा सिजनेबल रोगहरू के कस्ता देखिन्छन्?
बर्सातको महिना चाहिँ रोगको लागि निकै इम्पोर्टेन्ट टाइम हो होइन, किनभने धेरै जस्तो रोगहरू चाहिँ हामी बर्सातमा फेस गरिरहेका हुन्छौँ। अब हाम्रो महाकाली अञ्चल अस्पताल कञ्चनपुरको कुरा गर्ने हो भने सबैभन्दा बढी चाहिँ झाडा पखाला नै छ अहिले। त्यसपछि ज्वरो आउने रोगहरूमा बर्सातको महिनामा एउटा चाहिँ भाइरल इन्फेक्सनले गर्दा ज्वरो आइरहने धेरै छ। त्यसपछि मलेरिया, डेङ्गु र अहिले अब हाम्रोमा त भर्खरै भन्नुपर्छ, हुन त यो थाहा भएको धेरै नै भइसक्यो, स्क्रब टाइफस भन्ने एउटा एकदम जरुरी रोग छ, त्यो पनि एकदम देखिरहेछ।
के कारणले हुँदो रहेछ यो रोग चाहिँ?
मलेरियाको अन्डाहरू हुन्छ, डेङ्गुको अन्डाहरू हुन्छ, यिनीहरू चाहिँ बर्सातको महिनामा एक्टिभेट भएर चाहिँ अझै धेरै मच्छरहरू प्रोडक्सन भएर चाहिँ हुन्छ। अब यो स्क्रब टाइफसको कुरामा चाहिँ कस्तो हुन्छ भने अब हामीहरूको यस्तो बिल्डिङ बस्ने ठाउँहरूमा चाहिँ प्रायः जस्तो देखिँदैन, तर यो गाउँघरमा खेतमा काम गर्ने एक किसिमको किरा हुन्छ, अब हाम्रो भाषामा ओरिएन्सिया सुसुगामुसी भन्छ त्यसलाई, होइन, त्यसको टोकाइबाट हुने हो। यसले गर्दा चाहिँ ज्वरो आउने हुन्छ। अब हेर्दाखेरि सामान्य लाग्ने, 1-2 दिनको लागि ज्वरो आएको जस्तो हुने, तर उपचार भएन भनेदेखि निकै सिरियस रोगहरू हो यिनीहरू चाहिँ। तर केही गरी उपचार भयो भनेदेखि चाहिँ यो रोगबाट मर्ने एकदम कम सङ्ख्या छ, एकदम निको हुने रोग हो तिनटै, होइन, र सँगसँगै ज्वरोमा अर्को चौथोमा चाहिँ यो मौसम परिवर्तनले गर्दा चाहिँ भाइरल इन्फेक्सनले गर्दा चाहिँ ज्वरो आउने चाहिँ एकदम सामान्य।
अहिलेको हकमा कुरा गर्नुपर्दा कस्ता बिरामीहरू बढी जस्तो सम्पर्कमा आइरहेछन्?
प्राय जस्तो देखिने भने यो असार साउन भदौदेखि लिएर कार्तिकसम्म चाहिँ हामीहरूले मलेरिया, स्क्रब टाइफस, डेङ्गुहरू देख्ने गर्छौँ हामीहरूले।
अनि यो मलेरियाको उसको त भ्याक्सिन नै हुन्छ?
अब यस्तो छ, के छ भने भर्खर WHO-ले अप्रुभ गरेको छ, हाम्रोमा अहिले आइपुगेको छैन, अहिलेलाई हामीले चाहिँ मलेरिया देख्यो भने चाहिँ उपचारै गर्ने गरेका छौँ। छिटै समयमा भ्याक्सिन पनि आउँछ भन्ने आशा छ, भ्याक्सिन आयो भने चाहिँ एकदम अरूहरूलाई हेल्प पनि गर्छ।
यसबाट हामीले अब बस्ने कसरी त, अब यो बर्सातको टाइम छ, यो रोग नलागोस् भन्नका लागि सावधानी अप्नाउनु पर्ने कुराहरू के छ?
अब सबैभन्दा जरुरी त झाडा पखालाको लागि चाहिँ सबैको घरमा खाने पानी हुन नसक्छ, होइन, उहाँहरूले चाहिँ पानी उमालेर त्यसलाई सेलाएर, होइन, अनि त्यसपछि अझै फिल्टर गरेर खाँदा भाइरल र हाम्रो प्रोटोजोअल इन्फेक्सनबाट हुने झाडा पखालाबाट बस्न सकिन्छ। मान्छेहरूले चाहिँ झुलमा बसिदिनु भयो, होइन, कपडाहरू चाहिँ राम्ररी लगाइदिनु भयो, साँझ पख हिँड्दाखेरि चाहिँ हाफ प्यान्टहरू भन्दा पनि फुल प्यान्टहरू यो लगाएर, ताकि चाहिँ टोक्ने क्रम चाहिँ कम होस्, होइन, यो गर्यो भने चाहिँ हामीले यो मलेरिया डेङ्गुहरूबाट बस्न सक्छ। अनि त्यस्तै स्क्रब टाइफसमा पनि अब गाउँघरमातिर रातितिर सुत्दाखेरि चाहिँ झुलै युज गर्ने, अब हाम्रो यो बिल्डिङ भएको उसमा त यो देखिँदैन, है त, झुलहरू नै युज गर्नुभयो भने यसको टोकाइबाट हामीहरू बस्न सक्छौँ।
सहरतिर बढी बिरामीहरू देखिरहेको छ या गाउँतिरका मान्छेहरू बढी जस्तो?
अब हाम्रो एरियामा चाहिँ कस्तो छ भने बर्सातभन्दा अगाडि चाहिँ सहरबाट चाहिँ एकदम धेरै देखियो झाडा पखालाको चाहिँ, है त, अहिले चाहिँ गाउँबाट आउने र सहरबाट आउने चाहिँ एकदम बराबरै छ। अब यसमा चाहिँ के कारण हो, खानेपानीमा पनि अप्ठ्यारो केही छ कि? भन्न त अप्ठ्यारो छ, किनभने हामीहरू आफ्नो पनि बाहिर खाना खाइरहेका हुन्छौँ, यो बाटोहरूमा पनि खाना खाइरहेका हुन्छौँ, त्योबाट पनि सोर्स हुनसक्छ। खानेपानीमा त त्यस्तो प्रब्लम नहोला, किनभने त्यस्तो हुने हो भने त एकदम धेरै नै केसहरू आउँथ्यो होला, बाहिरकोले गर्दा आइरहेको छ, र सँगसँगै गाउँमा जसले चाहिँ अब ट्युबवेलबाट अरू ठाउँबाट पानी लिइरहेको छ त्यसको केसहरू पनि आइरहेको छ यहाँ चाहिँ।
जस्तो अहिले सर्पदंशका कुराहरू पनि
हो, किनभने टाइम नै हो त्यही, अब बर्सातमा पनि एउटा अर्को हामीले चाहिँ त्यतिकै केसमा चाहिँ त्यतिकै हाई अमाउन्टमा चाहिँ सर्पदंशको केसहरू हामीले देखिरहेका छौँ। स्पेसियली बर्सातको महिनामा सर्पहरू बाहिर हिँडेर यो टोक्ने, अनि घरमा सुतिराखेका बेला चाहिँ टोक्ने एकदम धेरै केसहरू छ, जहरिलो सर्पहरूको केस पनि एकदम धेरै बढिरहेका छ, यो केस पनि हामीले एकदम धेरै देखिरहेका छौँ। अब यसमा बस्ने उपायमा मुख्य कुरा के छ भने हामी सबैले एकदम वेल प्रोटेक्टेड हाउसहरूमा त त्यति धेरै देख्दैनौँ, आँगनहरू चाहिँ भनौँ न पानीले भिज्ने या त नजिकै त्यस्तो ढोकाहरू चाहिँ राम्ररी ग्यापहरू भएको त्यस्तो छ, तिनीहरूमा चाहिँ देखिरहेका छ। त्यसैले सर्पदंशको लागि बच्नलाई चाहिँ सबैभन्दा फोरमोस्ट उपाय चाहिँ के छ, हामीहरूले सबैले आफ्नो घरहरूमा ढोकाहरू हुन्छ, इन्ट्रान्सको ढोकाहरू हुन्छ, त्यसमा चाहिँ कुनै न कुनै किसिमको ग्याप नछोड्ने, पेपर राखेर हुन्छ कि अरू कुनै किसिमले चाहिँ बन्द गरेर हुन्छ कि त्यो गर्ने। अनि अर्को कुरा, सबैभन्दा बढी अब कमन केस कस्तो हुन्छ भने सर्पले टोकेको मान्छेहरू साँझ बाहिर सुत्न जाँदाखेरि या त आफ्नो कोठामा सुतेको बेला राति बिस्तरमा सुत्दाखेरि टोकेको, त्यसैले सुत्न जाँदाखेरि एकचोटि बिस्तर चाहिँ हेरिदिनुहोस् सबैले चाहिँ, होइन, उहाँले हेऱ्यो भने सर्प छैन भनेदेखि त्यसपछि ढुक्क भएर सुत्दा हुन्छ। अनि प्लिज राति चाहिँ बाहिर चाहिँ सुत्दिने नगर्नु होला, राति बाहिर सुत्दिनु भयो भने सर्पले टोकेको थाहा नहुन पनि सक्छ, सर्पले टोकाई हुन्छ, त्यो कतिपय कस्तो हुन्छ भने सिम्टम लिएर आउँछन् अनि हामीले सर्पले टोकेको यो सिम्टम हो भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ होइन सर्प त हामीले देखेकै थिएनौँ भन्दा भन्दै पनि सर्पले टोकेको लक्षण देखेर मान्छे मरेको स्थिति पनि साँझ पख चाहिँ यो सादा चप्पल भन्दा पनि जुत्ताहरू लगाएर हिँडिदिने, ठुलो कपडा लामो कपडाहरू लगाएर हिँडिदिने है त, अनि र अर्को कुरा झुल झुल पनि लगाएर सुत्दिनु भयो भने तपाईँले सर्पको टोकाएको केही हदसम्म बच्न सकिन्छ। हजुर थ्याङ्क यू मलाई पनि टाइम दिएकोमा एकदम धन्यवाद।
समाचारमा पालो भएको छ श्रोता विचारको। बर्खायाममा लाग्न सक्ने रोगहरूबाट बस्न तपाईँ के गर्नुहुन्छ भनेर आज हामीले तपाईँलाई सोधेका छौँ। सुनौ श्रोता विचार।
घर वरिपरि सरसफाइ गर्छौँ, खाल्डाकुल्टी भएका फुल पार गरेर त्यो पानी जम्ने ठाउँमा जस्तो गाई भैँसी नजिक गोड्छ भनेपछि त्यो सरसफाइ अलि सधैँमा झिँगा सिँगा मार्ने औषधिहरू गर्छौँ, छर्छौँ, सरसफाइ गर्छौँ। त्यही हो बासी तुसी खानु बिमार लाग्छ यस्तो बच्चाहरूलाई दिनमा दुई चार घाँस गहुँ खाएर गहुँमै पकाउने गर्छौँ, किनकि ठिक्क पकायो बच्यो भने बरु गाई बाख्रीलाई दिदियो आफूले नखाने गरेर झुल प्रयोग गरेछौँ हामी नै सोध्छौँ राति।
वसन्त सिंह, मैले त घर वरिपरि सफा सुग्घर र पानी जम्न दिएको छैन, खाल्डा खुल्टी र जमेको पानीलाई पुरिदिएको छु। घर वरिपरि झार झुक्कर काटिदिए, साबुन पानीले हात धोएर खाना लगाएर सुत्छु र त्यहाँ झ्याल ढोका राम्रै बन्द गरेर बस राजबाट।
त्यही हो खानपिनमा ध्यान दिइन्छ मेन कुरा सबभन्दा विशेष गरेर, यसमा हामीले सजग चाहिँ हुन सक्यौँ भने धेरै जसो रोगहरूबाट बच्ने सम्भावना हुन्छ।
राति अब त्यो मच्छर सुन्छु
कमलापट्टिबाट। विशेष गरी वर्षायाममा चाहिँ हाम्रो घरेलु स्तरमा गरिने पानी उमालेर खाने जुन विधि छ त्यसैलाई नै बढी प्राथमिकता साथ अगाडि बढाएर नै पानीको उपयोग गरिरहेका छौँ। खानेकुराहरूलाई चाहिँ राम्ररी पकाएर खाने अनुसार नै चलिरहेका छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइफाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पत्रवाहक एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिका अन्तर्गत वडा नम्बर 6, 7, 8 र भीमदत्त नगरपालिका वडा नम्बर 1 शान्ति टोलमा सञ्चालनमा आएको सुडाटाउन खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै शुद्ध खानेपानी पिउन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। मिटर रिडिङ सुरु भएको दिनदेखि पानी महसुल समेत लागू हुने कुरा समेत जानकारी गराइन्छ। सम्पूर्ण उपभोक्ता तथा सरकारवाला पक्षले पाइपलाइन लगायत घरमा जडान गरेको धारा मिटर सुरक्षित गरी शुद्ध पानीको प्रयोग गर्न अनुरोध गरिन्छ। साथै नयाँ धारा जडानको हकमा साउन 1 गतेदेखि ₹13,000 रकम लागू गरिएको समेत जानकारी गराउँदछौ। विगतमा आधा रकम जम्मा गरेका उपभोक्ताको हकमा असार मसान्तभित्र पुरानै रकममा धारा जडान गरिनेछ। साउन 1 गतेदेखि नयाँ धारा जडानको रकम बराबर रकम असुल गरिनेछ। ओबीएमा नाम परेका उपभोक्ताहरूको हकमा पुरानै रकम लागू हुने कुरा पनि जानकारी गराइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 98125561 र 98484889 सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष थानेश्वर प्रसाद भट्ट। सम्पर्क कार्यालय सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समिति बेतकोट नगरपालिका वडा नम्बर 7 गाउजी पुतली बजार।
सूचना सूचना सूचना। नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठ महेन्द्रनगरको सूचना। उपरोक्त सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालयबाट सञ्चालन गरिने 2076 सालको भाषा प्रशिक्षण प्राक शास्त्री तहमा यस शारदा विद्यापीठमा भर्ना खुलेको बेहोरा सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। आवश्यक जानकारी योग्यता +2 प्रमाण पत्र वा सो सरह। भर्ना मिति अषाढ मसान्तसम्म। कक्षा सञ्चालन मिति श्रावण 1 गतेदेखि। आवश्यक कागजात SLC, SEE एवं +2 को चारित्रिक प्रमाण पत्र र मार्कसिट तथा ट्रान्सक्रिप्ट। पासपोर्ट साइज
दुई प्रति फोटो, शुल्क रु 1000 मात्र। सम्पर्क स्थान शैक्षिक प्रशासन, शारदा विद्यापीठ, महेन्द्रनगर, कञ्चनपुर।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरमा विद्यार्थीको मृत्युको विषयलाई लिएर मुद्दा दर्ता गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 17 मजगाउँ स्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव पलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकहरूले 5 विरुद्ध मुद्दा दायर गरेका हुन्। विद्यार्थी बीच भएको झगडाका विषयलाई लिएर कक्षा 9 अध्ययनरत छात्र माधव कनौनीलाई गत असार 13 गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ। घाइते विद्यार्थीको 3 अघि असार 24 गते राति उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित 5 विरुद्ध कर्तव्य ज्ञान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरा र शिक्षकहरू लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जागरी विरुद्ध मुद्दा दर्ता गराएको शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। शुक्लाफाटा एफएमसँग कुराकानी गर्दै उहाँले हिजो बिहिबार जिल्ला अदालत कञ्चनपुरबाट अनुसन्धानका लागि 7 म्याद थप गरिएको बताउनुभयो। प्रहरी निरीक्षक भट्टले अदालतबाट थप गरिएको 7 अवधिमा मृतकको पोस्टमार्टम रिपोर्ट संकलन, अस्पतालका बिल तथा पर्चाहरू संकलन लगायतका कामहरू भइरहेको बताउनुभयो। 7 अनुसन्धान प्रक्रिया नटुङ्गिए जिल्ला अदालत कञ्चनपुर ले फेरि म्याथ थप्ने उहाँले जानकारी दिनुभयो।
कैलालीको धनगढीमा अस्पतालहरूबाट निस्किने फोहोर र त्यसको व्यवस्थापनका बारेमा आज छलफल भएको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले सरकारी तथा निजी अस्पताल, निजी मेडिकल र क्लिनिक, ल्याबहरू सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो। धनगढी अस्पतालको सहरको रूपमा विकास भइरहेको भए पनि त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन गर्न समस्या भइरहेको छ। धनगढीमा मात्रै झन्डै दर्जनौभन्दा निजी अस्पतालहरू रहेका छन्। प्रदेशकै एकमात्रै सरकारी रेफरल क्षेत्रीय अञ्चल अस्पताल पनि धनगढीमा नै रहेको छ। निजी मेडिकल र क्लिनिक, ल्याबहरू पनि त्यत्तिकै सङ्ख्यामा रहेका छन्। दैनिक ठुलो मात्रामा अस्पतालहरूबाट फोहोर निस्किरहेको भए पनि त्यसको राम्रोसँग व्यवस्थापन भने हुन सकेको छैन। अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताउँदै धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले फोहोर व्यवस्थापनका लागि अस्पतालहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो। अस्पतालले जतिसुकै गुणस्तरीय सेवा दिन्छु भने पनि त्यहाँबाट निस्कने फोहोरको गुणस्तरीय व्यवस्थापन नभएसम्म गुणस्तरीय भन्न नमिल्ने समेत उहाँले बताउनुभयो। धनगढीका निजी अस्पतालहरूले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन राम्रोसँग गरिरहेको दावी गरे पनि बाटो छेउ र चोक नजिकै डङ्गुर बनाएर फोहोर राखेको भेटिन्छ। अस्पतालका वार्डहरू ल्याबहरूबाट निस्कने फोहोरलाई सिधै सडक नालीमा छोडेको देखिएको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख डाक्टर खगेन्द्र बमले धनगढीमा अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन गर्न समस्या नै भएको बताउनु भएको छ। डाक्टर बमले फोहोर व्यवस्थापनमा स्थानीय सरकारसँगै अस्पताल सञ्चालनको ठुलो जिम्मेवारी रहेको बताउनुभयो। धनगढीमा झन्डै 25-30 बराबर अस्पतालबाट फोहोर निस्किने गरेको भए पनि त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न नसकिएको डाक्टर बमले बताउनुभयो।
बैतडीको दोगडा केदार गाउँपालिकामा सडक सौर्य बत्ती जडान गरिएको छ। दोगडा केदार गाउँपालिकालाई उज्यालो दोगडा केदार बनाउने अभियान जारी रहेको छ। उज्यालो दोगडा केदार बनाउने उद्देश्यले गाउँपालिकाका विभिन्न स्थानमा सडक सौर्य बत्ती जडान गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो। अभियान अन्तर्गत गाउँपालिकाका मुख्य बजार क्षेत्रमा सडक सौर्य बत्ती जडान गरिएको हो। खोचलेक र सिल्लेगडा बजारमा सडक सौर्य बत्ती जडान गरिएको दोगडा केदार गाउँपालिकाका निमित्त प्रमुख प्रसाद के अधिकृत शेरसिंह विष्टले बताउनुभयो। यसका साथै गाउँपालिका केन्द्र खोचलेखमा रहेको ग्लोबल आइएमई ब्याङ्क नजिक पनि सौर्यबत्ती राखिएको छ। दोगडा केदार गाउँपालिकाको 19,48,000 लगानीमा उक्त सडक सौर्यबत्ती जडान गरिएको हो।
कञ्चनपुरमा विद्यालयको बस स्कुल बसमाथि रुख खसेर बस क्षतिग्रस्त भएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 5 वन समितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको C1-10-31 नम्बरको बसमाथि आज रुख खसेर बस क्षतिग्रस्त बनेको हो। बस गुड्दै गरेका बेला एकाएक रुख खसेको थियो। 2 विद्यार्थीलाई सामान्य चोट समेत लागेको छ। अन्य विद्यार्थी र चालक भने सकुशल रहेका छन्। स्थानीय बासिन्दाले सबै विद्यार्थीहरूलाई बसबाट बाहिर निकालेको प्रत्यक्षदर्शी चक्रबहादुर साहुनले बताउनुभयो। साथै उहाँले 2 विद्यार्थीलाई झ्यालको सिसा लाग्दा सामान्य चोट लागेको र अन्य कसैलाई पनि केही नभएको बताउनु भएको छ। घाइते विद्यार्थीहरूलाई सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।
यसै गरी बैतडीमा ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा सिगास गाउँपालिका वडा नम्बर 5 डुङ्गाडकी 29 वर्षीय किर्ति चुनारा रहनु भएको छ। आज बिहानै स्थानीय जिनजेनी भिरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर चुनाराको घटनास्थलमै ज्यान गएको स्थानीय राजेन्द्र साउतले जानकारी दिनुभएको छ।
अब राष्ट्रिय खबर। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु भएको छ। नेपाली काङ्ग्रेसका सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भइरहेको हो। नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भइरहेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो। बैठकमा विविध सहित 14 एजेन्डा तय गरिएको छ। बैठकको सुरुमा भने नियमावलीमाथि छलफल केन्द्रित भएको छ। बैठकमा नेताहरूले भातृ संगठनहरूलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन्। बैठकमा भातृ संस्थाहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको पनि केन्द्रीय सदस्य पौडेलले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। लगातारको झरीका कारण आएको बाढी पहिरोले अहिलेसम्म 8 ज्यान गएको छ भने 400 भन्दा बढी घरमा क्षति पुर्याएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै राहत र उद्धारमा तदारुकताका साथ लाग्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गर्नुभएको छ। यस्तै पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको पनि उहाँले बताउनु भएको छ।
अब एउटा खेल खबर। नेपाली महिला फुटबल टोलीले फिफा वरियतामा 2 स्थान सुधार गरेको छ। विश्व फुटबल महासङ्घ फिफाले आज जारी गरेको विश्व वरियतामा नेपाली महिला टोली 2 स्थानमाथि उक्लिँदै 101 स्थानमा पुगेको हो। यसअघि नेपाली टोली 103 स्थानमा रहेको थियो। ओलम्पिक छनौटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो। त्यसअघि भारतमा भएको हिरो कपमा नेपाली टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
जनैन्द्रा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन गोदानको आग्रह।
हुलाकी राजमार्ग आयोजनाको काम 9 वर्ष पुग्दा पनि पूरा हुन सकेन।
कञ्चनपुरमा विद्यार्थीको मृत्युको विषयलाई लिएर मुद्दा दर्ता।
कैलालीमा अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या।
बाढी पहिरोबाट पुगेको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु
र नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा 2 स्थान सुधार। समाचार यही सकिन्छ। तिमीहरूसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र कमल, प्राविधिक मित्र मनोजाजीलाई धेरै धेरै धन्यवाद।